نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم روح القران آج ہم اس میں پارہ نمبر 12 وما من دابتن کو دیکھیں گے اور یہ پارہ سورۃ ہود کے بالکل آغاز میں آیت نمبر 6 سے شروع ہوگا یہاں اور پھر ہم اس میں انشاءاللہ پوری سورۃ کو بھی دیکھیں گے پورے پارے کے اندر اگر آپ ایک لفظ ڈھونڈنا چاہیں تو آپ کو رزق منی میٹرز مال کہاں سے کھائیں گے کیا کریں گے تو گویا کہ انسانوں کے دل میں اٹھنے والے بہت سارے وسوسوں کا اس میں جواب ہے آئیے دیکھتے ہیں کہ آج اس میں ہمارے لیے کیا ہے تو ابتدائی آیات آیت نمبر 6-8 میں جو تھیم ہے وہ کیا ہے کہ ہر مخلوق کا رزق اللہ تعالیٰ کے ذمے ہے وما من دابتن فی الارض اور زمین پر نہیں ہے کوئی بھی چلنے پھرنے والا یعنی کریچر کے معنوں میں دابا کہتے ہیں عربی میں اس کو مگر اللہ کے ذمے ہے اس کا رزق اگر آپ دیکھیں تو اس میں جو لفظ ہے نا الا علی اللہ یا علی اللہ رزقہا یہ ہے وہ خوبصورت نقطہ جس میں اللہ کا پکا وعدہ اور سچی ضمانت ہے کیا پتہ چلا اللہ تعالیٰ ہی رازق ہے اور ہر انسان کا رزق مقرر ہو چکا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک بہت ہی پیاری روایت ہے صحیح بخاری میں 6416 نمبر ہے آپ نے صحابی کہتے ہیں کہ میرا شانہ پکڑ کر فرمایا کہ دنیا میں اس طرح ہو یا جیسے تو مسافر یا راستہ چلنے والا کن فی دنیا کا انک غریب او عابر السبیل حضرت عبداللہ بن عمر رضی اللہ عنہما فرمایا کرتے تھے کہ شام ہو جائے تو صبح کے منتظر نہ رہو اور صبح کے وقت شام کے منتظر نہ رہو یعنی جو وقت آئے سوچ لو کہ بس یہی وقت ہے اور اس کے بعد ختم اور اسی طرح سے اپنی صحت کو مرض سے پہلے غنیمت جان لو اور زندگی کو موت سے پہلے یہ سب کچھ آپ کو مجھے مضبوط کرنے کے لیے بتایا جا رہا ہے لیکن افسوس کی بات ہے کہ ہم لا الہ الا اللہ کہنے کے باوجود بھی اللہ تعالیٰ کے 99 نیمز میں اللہ تعالیٰ کا نام الرزاق جاننے کے باوجود بھی شاید اس دنیا میں سب سے زیادہ جس چیز کی فکر کرتے ہیں وہ رزق ہے دنیا میں بچے کے آنے سے پہلے ماں باپ کا ایک سوال ہے یہ کھائے گا کہاں سے آج بھی ہزاروں لاکھوں بچے صرف اسی لیے ختم کر دیے جاتے ہیں ان کو دنیا میں آنے کا راستہ ہی نہیں دکھایا جاتا کہ اور بچے آ گئے تو کیا ہوگا اور دو بچے اور خوشحال قسم کے گھرانے کے سلوگنز بھی اسی سوچ کا نتیجہ ہیں اور آج سے تقریباً 50 سال پہلے برطانیہ سے ایک شخص مالتھیس نے ایک نظریہ پیش کیا تھا کہ فلاں فلاں کچھ سالوں کے بعد اتنے سال اور وہ گزر چکے ہیں ابھی بھی کہ دنیا خالی ہو جائے گی رزق کم ہوگا جس طرح تیز رفتاری سے آبادی بڑھ رہی ہے آپ دیکھ رہے ہیں کہ کم ہوئی کہ زیادہ آج کھانا زیادہ ہے کہ کم وہ یہ بھول گیا کہ جب ایک بچہ پیدا ہوگا تو اس کے ساتھ وہ دو ہاتھ بھی لے کر آئے گا اور اپنا نصیب بھی لے کر آئے گا تو آپ کے میرے لیے سب سے بڑی بات یہ ہے کہ کسی بچے کے ساتھ رزق کی تنگی کا تصور بھی نہ رکھیے پھر انسان ذرا سا بڑا ہوتا ہے تو بچے کے خرچے بچہ اسکول جانا کھانا جب آپ بہت ساری تعیشات دیکھیں گے تو پھر تو آپ واقعی افورڈ نہیں کر سکتے ورنہ ایک بچہ تو اپنے ساتھ 2 سال کا رزق لے کر آتا ہے اللہ نے ماں کے ذریعے اس کو جو رزق دے دیا یہی کہہ دیا نا کہ تم کیوں فکر کرتے ہو وہ رزاق المتین کھلائے گا پلائے گا اور میں یہاں آپ کو دعوت دوں گی کہ امیز بائی الاسماء الحسنیٰ سیریز میں اللہ تعالیٰ کا نام الرزاق سنیے آپ امیزنگلی حیران ہوں گے کہ قرآن میں جہاں بھی لفظ الرزاق آتا ہے موسٹ آف دا ٹائم اس میں المتین کا لفظ بھی آتا ہے پھر اس کے بعد آپ کریں کیا اپنے آج سے فائدہ اٹھائیے ہم آپ اپنی زندگی کے ریسورسز کو بہترین یوز کریں اپنی خواہشات کو حدوں میں رکھیں اور اپنی محنت کر کے رزق حلال اگر مرد کما لے انشاءاللہ کوئی بھوک سے نہیں مرے گا آپ کہیں گے پھر آج اتنی ہنگر کیوں ہے آج لوگ اتنے بھوکے کیوں ہیں سڑکوں پہ اتنے بیگرز کیوں ہیں تو اس کی وجہ ہماری مس مینجمنٹ ہے اللہ نے ہر بندے کا رزق مقرر کیا ہے ماں کے پیٹ میں ابھی بچہ کچھ ہفتے کا ہی ہوتا ہے تو فرشتہ اس کے رزق کو لکھ دیتا ہے باقی چند اور باتوں کے ساتھ ساتھ لیکن مسئلہ کیا ہے کہ اللہ نے ہمارا رزق کچھ لوگوں کے ہاتھوں میں رکھ دیا ہوتا ہے ہم سب یا تو ڈائریکٹ اللہ سے لے کے آتے ہیں اور کچھ کو اللہ اپنے سے زیادہ دے دیتا ہے یعنی ہمارے وہ لوگ جو ماشاءاللہ خوشحال ہیں جن کے پاس اپنے رزق سے زیادہ ہے اللہ ان کو دیتا ہے کہ تم اپنے ارد گرد کے دوسرے جو غریب کمزور رشتہ دار ہیں ان کا خیال رکھو तो वही मिसाल जो मैं अक्सर दे देती हूँ कि अगर $1,000 में किसी एक घराने का खर्चा चलता है, अल्लाह ताला किसी मर्द को 1,500 दे देता है। मुराद ये था कि 1,000 अपने खर्चे कर लो, $500 के साथ ढूंढो अपने इर्द गिर्द। हो सकता है कि एक दूसरा भाई है वो पूरी मेहनत के बावजूद सिर्फ $800 कमाता हो, तो आप 200 उसको दे दीजिए ताकि उसके भी 1,000 पूरे, आपके भी, स्टिल आपके 300 बच गए। हर बंदा अगर अपने ही करीबी का ख्याल रखे तो सबके पास $1,000 आएगा। तो किस्सा मुख्तसर, रिस्क का फिक्र नहीं करना, लेकिन इंसान की कमज़ोरी है, इसीलिए आगे आयत 9-11 में इंसान की कुछ कमज़ोरियाँ बयान की गई। वलैन अज़क़्ना लिल्इंसान मिन्ना रहमा, और अगर हम इंसान को अपनी तरफ से रहमत पेश करें या उसको चखा दें, फिर उससे छीन लें उसको या ज़रा हटा लें उससे, तो बहुत ही मायूस और नाशुकरा हो जाता है। और इसके बरक्स अगर हम उसको नेमते चखा दें ज़रर के बाद जो उसको लगा था, तो कहने लगता है हाँ हाँ चली गई मुझसे बुराइयाँ, और वो बड़ा ही शेखियाँ बिगाड़ने वाला, फ़ख्र करने वाला होता है। हाँ, लेकिन इस बुराई से बचे हुए कौन है? इल्लल्लज़ीना सबरू, मगर वो लोग जिन्होंने सब्र किया और उन्होंने अच्छे अमल किए, यही वो लोग हैं जिनके लिए मग़फ़रत भी है और अजरुन कबीर भी है। आप देखिए थोड़ दिला इंसान, वो कहते हैं ना कि जिसको खुशी में खुदा न याद रहे, जिसको गम में रब न याद रहे, वो क्या इंसान है। तो इंसान को कंटेन करना चाहिए खुशी को भी और गम को। ये कभी हो नहीं सकता कि आप और मैं हमेशा खुश रहें या गमज़दा रहें। तिल कल याम नुदाविलुहा बैनन नास, ज़रा से इस पे गौर तो कीजिए, क्या पहली कैफियत हम पे आती है? आज अगर आप फी ज़माना देखिए तो जो पहली कैफियत है कि अल्लाह ताला किसी इंसान को रहमत दे के छीन ले, तो इससे मुराद वो लोग हैं जो डिप्रेशन में है, हमें मिला ही क्या, हमें दिया ही क्या, हमेशा तकाबुल करते रहेंगे, मेरी बहन के पास ये है मेरे पास क्यों नहीं, मेरे भाई के पास है, मेरी दोस्त के पास ये है मेरे पास क्यों नहीं है। तो ऐसे शख्स कफूर हैं, ना शुक्र है, अनग्रेटफुल है। आज भी अगर आप शुक्र के ग्लासेस पहन लें तो आपका डिप्रेशन दूर हो सकता है। मोमिन को, मुसलमान को, रदीतु बिल्लाहि रब्बन के अकीदे पे यकीन रखने वाले को कभी डिप्रेशन नहीं होगा। और इसके बरक्स ज़रा दूसरे पे भी गौर कीजिए आयत 10 पे, क्या हम खुशियों में आपे से बाहर तो नहीं हो जाते? ल फ़खूर, ल फ़रहा फ़खूर नहीं हो जाते? क्या आज हमारी खुशियाँ कहीं कई जगह सिर्फ़ एक मुकाबलेबाजी पे नहीं आ जाती? हमसा हो तो सामने आए, तो क्या खुलासा है बात का? बींग अ ह्यूमन वी शुड ओवरकम दीज शॉर्टकमिंग्स। हमेशा धीमे रहिए, ना खुशी में बहुत बाहर निकलें और ना गम में। उसके बाद आगे आयत नंबर 12-14 में कुरान अल्लाह का कलाम है, इसका तذकरा है। और यहाँ मैं अभी से आपको बता दूँ कि सूरत यूनुस जो हमने पढ़ी थी उसमें अल्लाह के कलाम कुरान का कसरत से तذकरा था। अब सूरत हूद में आपको हर मौके पे ये चीज़ महसूस होगी कि नबी सल्लल्लाहु अलैहि वसल्लम समेत, इसमें अभी बहुत सारे और अम्बिया के किस्से भी आने वाले हैं, हर कौम का एक ही मसला था। और वो क्या थे कि वो अपने वक्त की किताब को इल्हामी किताब नहीं समझते थे, बल्कि वो ये सोचते थे कि ये इस नबी ने खुद से कुछ चीज़ों को घड़ लिया। तो अल्लाह ताला कहते हैं फल अल्लाह का तारिकुन, बस शायद कि आप छोड़ने वाले हैं बाज़ हिस्सा उस वही का जो आपको दिया जा रहा है, और तंग होता है आपका सीना इसके ज़रिए, क्योंकि वो ये ऐसी वैसी बातें कहते हैं। यानी पूरी आयत अगर आप पढ़े ना, तो मक्का वाले नबी सल्लम पे तो इतराज़ात करते थे, ऐसा क्यों है, आपके साथ फरिश्ता क्यों नहीं, आपके आगे पीछे कोई खुद्दाम और कनीसें क्यों नहीं। यानी वो दुनिया के बादशाहों से आपको रिलेट करते थे, कहा कि मैंने तुम्हें कभी ये कहा भी नहीं है, मैं तो एक अल्लाह का बंदा हूँ और मेरे ऊपर अल्लाह का कलाम नाजिल होता है। इसमें आप देख रहे हैं कि आयत 13 में उनको एक बार फिर चैलेंज किया गया। पूरे कुरान में 4 दफ़ा चैलेंज है, जैसे हम सूरह बकरा में पढ़ चुके हैं ना कि फ़इल्लम तफ़लू वलन तफ़लू फ़त्तक़ुन्नार उदू शुरकाकुम, यानी कि चलो तुम भी इस जैसी कुछ आयात बना दो। तो यहाँ भी अल्लाह कहते हैं कि हम यकूलू नफ्तरा, ये कहते हैं कि सुम्मी शख्स ने एक कुरान लिख लिया है, एक किताब घड़ ली है, कुल फातु बियाशरी सुवर, चलो वो तो 114 लेकर आ रहा है तो तुम 10 ले आओ, खुद ही घड़ लो, और अकेले नहीं कर सकते, वदू मन इस्तता तुम, जिसको चाहो कॉल कर लो, इनवाइट कर लो, सारी दुनिया के राइटर्स को बुला लो, थिंक टैंक्स को बुला लो, मिन दूनिल्लाह, अल्लाह के सिवा इन कुंतुम सादिकीन। यानी चैलेंज है ये, देखिए कुरान हर दौर में चैलेंज रहा, आज भी यही है, लोग इस कुरान के सिस्टम के खिलाफ सिस्टम्स बना के तकरीबन हार चुके हैं। अल्लाह ताला कहते हैं फ़इल्लम यस्तजीबु लकुम, वो कभी भी इस चैलेंज को कबूल नहीं करेंगे, فَعْلَمُوا, تو خوب جان لو کہ بے شک جو نازل کیا گیا وہ اللہ کے علم کے ساتھ ہے, اور وہ کیا کہ نہیں ہے کوئی الہ مگر وہی. فَهَلْ أَنْتُمْ مُسْلِمُونَ, تو پھر کیا تم جھکتے ہو, سرنڈر کرتے ہو؟ اور آپ اور میں آج اس وقت اس قرآن کو پڑھ رہے ہیں جس کو پوری دنیا کبھی بھی کمپیٹ نہیں کر سکی. کتنی خوش بختی ہے اس وقت ہم کچھ اور بھی کرتے, ہم کسی اور دین کو بھی فالو کر رہے ہوتے, ہمارا تو اختیار نہیں تھا. تو کیا پتہ چلا کہ وہ وقت جو ہمارا اس کتاب کو سیکھنے میں سکھانے میں لگ رہا ہے, اصل میں یہی وقت ہے جس پہ کل قیامت کے دن ہم خوشی محسوس کر رہے ہوں گے اپنی ذمہ داریوں کو پورا کرنے کے وقت کے ساتھ ساتھ. آگے ہے جی, صرف دنیا چاہنے والے. آیت 15 سے 17 میں دو کردار ہیں جن کو سائملٹینیسلی پیش کیا جا رہا ہے. من کان یرید الحیات الدنیا, اور جو کوئی دنیا کی زندگی کا ارادہ کرتا ہے اور اس کی خوبصورتیوں کا, ہم پورا پورا دیتے ہیں ان کو ان کے اعمال بھی اس میں, اور وہ اس میں بالکل کمی نہیں کیے جاتے. یہی وہ لوگ ہیں کہ نہیں ہے ان کا آخرت میں حصہ سوائے آگ کے, اور ضائع ہو گئے وہ سب کچھ جو انہوں نے کیے کرائے تھے, اور باطل ہو گئے جو وہ عمل کرتے تھے. کیا پتہ چلا کہ صرف دنیا چاہنے والے لوگ, اونلی دنیا, ربنا آتینا فی الدنیا, ان کا حال کیا ہے؟ وہ صرف دنیا کی طلب کرتے ہیں. اللہ کہتے ہیں ٹھیک ہے, تم دنیا کے طلبگار ہو, آپ کی جو نیکیاں ہیں اس کے صلے بھی آپ کو دنیا میں ہی مل جائیں گے. ایسے شخص کے لیے آخرت میں سوائے جہنم کی آگ کے اور کچھ نہیں ہوگا. اب ان کی دنیا میں جزوی نیکیاں, ان پارشل گڈ ڈیڈز جو تھیں, اور تمام کاوشیں برباد ہو جائیں گی. اسے ایک مثال دل میں اللہ نے ڈالی. آپ دیکھیے کہ ایک ملازم کسی کے ساتھ کام کرتا ہے اور اس کی سیلری 10,000 روپے ہے. اب ایک کیا ہے کہ وہ سارا مہینہ کام کرے گا اور اینڈ آف دی منتھ اس کو 10,000 ملیں گے. اگر کوئی جلد باز ہو یا فضول خرچ ہو یا کوئی اور ریزن بھی ہو, وہ پورا مہینہ ایڈوانس کے نام پہ کچھ کچھ لیتا رہے, جتنا لے گا اینڈ آف دا منتھ وہ کٹ جائے گا. بل فرض اس نے پورے مہینے میں 2,000 کر کے 5 دفعہ 10,000 لے لیے, اینڈ پہ کیا ہوگا سوچیے ذرا. بس یہ ہے مثال. اول تو ہم بہت کم نیکیاں کر پاتے ہیں, لیکن اگر ہم جو دنیا میں نیکیاں کرتے ہیں اس کے بدلے میں ہم نے نعمتیں پالی. مثال اس وقت بجلی سے بہت ساری چیزیں چل رہی ہیں نا, تو کیا اس کا الیکٹرک بل آئے گا؟ آتا ہے نا. آپ دنیا میں کوئی بھی سروس لیتے ہیں آپ کو اس کے بارے میں پے کرنا پڑتا ہے. اس دنیا میں اللہ سبحانہ تعالیٰ نے آپ کو مجھے بہت ساری فری سروسز دی ہوئی ہیں, اس کا بل کس صورت میں اللہ نے ہمیں دینا ہے, ہم اس کے کتنے فرما بردار ہیں. ایک بندے کو اللہ نے کم نعمتیں دیں تو گویا کہ اس کا بجلی کا بل کم آیا, اس کو کم خرچ کرنا پڑے گا. لیکن جیسے ہم جیسے لوگ جن کو اللہ نے کتنی نعمتیں دی, آج بھی آپ دیکھیے کہ ہم نعمتوں میں پلتے ہیں, تو ہمیں زیادہ اچھے کام کرنے پڑیں گے تاکہ ہم ان نعمتوں کا حق ادا کر سکیں. پھر اس کے بعد اگلی آیتیں 18 سے 22, ظالم اور بد نصیب لوگوں کی بات ہے. وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا, اور اس سے بڑھ کر ظالم اور کون ہوگا جو اللہ پہ جھوٹ باندھے. یہی لوگ ہیں جو اپنے رب کے سامنے پیش کیے جائیں گے, اور اس دن گواہی دینے والے بھی گواہی دیں گے کہ یہ ہے وہ لوگ جنہوں نے اپنے رب پہ جھوٹ باندھا, اور بے شک اللہ کی رحمت سے دوری ہے ظالموں کے لیے. ظالم کون ہے؟ جو اللہ کے راستوں سے روکتے اور اس میں ٹیڑھا پن رکھتے اور آخرت کے بارے میں وہ منکر تھے. ان آیات میں آپ دیکھ رہے ہیں کہ کس خوبصورت طریقے سے قیامت کے دن کی گواہیوں کی بات ہو رہی ہے. آج اللہ سبحانہ تعالیٰ نے ہم سب کو پوری آزادی دی ہے, میں اچھا کام کروں کہ برا کروں, آپ اچھا کریں یا زیادہ اچھا کریں یا کم اچھا کریں, آج کوئی نہیں بولے گا. لیکن کل قیامت کے دن ہمارے اپنے ہاتھ پاؤں اعضا, ہمارے زمین کے ٹکڑے, ہمارے ارد گرد کے لوگ ہماری اچھی باتوں اور بری باتوں پہ گواہ ہوں گے. اور یہ موضوع بہت ہی خوبصورتی سے سورت حامیم سجدہ میں ہم آگے پڑھیں گے کہ اس دن انسان اپنے ہی جسم کے اعضاء ہیں ان سے پریشان ہو رہا ہوگا, اور جن کو اللہ نے دنیا میں نعمتیں دی لیکن وہ ان کا مس یوز کریں. پھر آپ دیکھیے کہ اللہ کے رستوں سے روکنے کی بات ہے, اس کو ٹیڑھا کرنے کی بات ہے. آج اللہ کے رستے سے روکنے کے کئی طریقے ہیں. ایک تو یہ بھی ہے کہ دنیا کو خوبصورت کر دو. ٹائم کلرز ہیں, ٹائم ویسٹرز ہیں. جتنا انسان فطرت کے ساتھ رہتا ہے اتنا اس کے لیے نیکی کرنا آسان ہے. آپ خود اپنے ذرا سا 10-15 سال پیچھے چلے جائیے, سیل فونز اس طرح عام نہیں تھے, آپ کے بہت ٹائم ہوتا تھا. आप नमाज के बाद नफिल भी पढ़ सकती थी, आप कुरान भी पढ़ सकती थी, बड़े अहतमाम से दुआएं भी मांगती थी और अपनी नानी और दादियों को याद कर लें। हमारी सुबह ही उनकी तिलावत से होती थी। घर घर में छोटे छोटे बुजुर्ग चिरागों की तरह रातों को उठ जाते थे और उनकी उस मूवमेंट से हमें भी उठना होता था। फिर वो नानियाँ भी गईं और दादियाँ भी गईं और उन खूबसूरत तिलावत की आवाज़ों की जगह किसी भी नाम से हमारे घर में अजीबोगरीब आवाज़ें आने लगीं। आप में से बहुत सारों की अपनी होश में PTV की सुबह की नशरियात शुरू हुई होंगी। बड़ा अजीब लगा कि TV और सुबह में, उस दौर में कोई तस्वुर कर सकता था कि 24 घंटे और एक नहीं 20-20 चैनल। जादू की पुड़िया खोल लें और हर एंगल अपना अपने आप जो चैनल घुमाते रहें। आने वाली नस्लें कभी तस्वुर भी नहीं करेंगी कि पिछले दौर में रात को बिना 6 बजे से 10 बजे तक कुछ 4 घंटे की नशरियात थी। तो जितना एंटरटेनमेंट का सामान बढ़ता जा रहा है, उतना आप देख रहे हैं कि हम नमाज से और स्पिरिचुअलिटी से दूर होते जा रहे हैं। इवन नमाज में फ़ोन की बेल बज रही है, क्लास में बार बार मैसेजेस देख रहे हैं, बैठे हैं और घर से फ़ोन आ रहे हैं। जब ये सब नहीं था तो ज़िंदगी मोर स्टेबल थी। इसलिए अल्लाह ताला आयत 23 से 24 में इख़बात की बात करते हैं, यानी इख़बात दीन का खुलासा है। अब ये इख़बात क्या होता है देखिएगा। इन्नल्लज़ीना आमनू, बेशक वो लोग जो ईमान लाए और उन्होंने अमल साले किए, वख़बतु इला रब्बिहिम, और वो झुक गए अपने रब के सामने, आजिज़ हो गए, यही लोग जन्नती हैं और उसमें हमेशा रहने वाले हैं। इख़बात कहते हैं चिंगारियों का बुझना। कहीं बहुत ज़्यादा आग जली हो तो आहिस्ता 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 फिर सब लकड़ियाँ जल जाती हैं, फिर छोटे छोटे कोयले रह जाते हैं और कोयलों के बाद वो बिल्कुल जो छोटी छोटी चिंगारियाँ हैं वो भी बुझती हैं। मुराद ये है आजजी। एक बंदा अल्लाह के आगे इतना आजिज़ हो जाए कि उसके बाद उसकी अपनी मर्ज़ी कोई नहीं, उसकी कोई अपनी चॉइस नहीं, कुछ नहीं। अल्लाह कहते हैं ऐसे लोगों को हमेशा की जन्नतें मिलेंगी, शर्त एक है कि उन्होंने आमनों के बाद अमल सालेहात किया हो। सवाल ये कि ईमान तो हम सब समझते हैं, ये आहसनु अमल जो है, जो अमल सालेहात है, ये क्या है? तो आहसन अमल की शराइत दो नोट कर लीजिए। नंबर एक, लिल्लाहियत, वो अल्लाह के लिए हो, खालिस उसके लिए। आप नमाज पढ़ने से लेकर किसी को इफ्तारी भेज रही हैं, आप घर साफ कर रही हैं, आप मेहमान की मेहमान नवाजी कर रही हैं, आपके शौहर कमाने निकले, सारा दिन मेहनत करते हैं, वो कोई फ्रूट लेकर आ रहे हैं, कोई छोटी बड़ी चीज़, वो किसी पे एहसान नहीं करते। वो कहते हैं अल्लाह तूने मुझे इनका कफ़ील बनाया और मैं ये जिम्मेदारियाँ पूरी कर रहा हूँ। तो पहली चीज़, इबादत से लेके मुआमलात तक का हर अमल सिर्फ अल्लाह के लिए। आप अपनी सास की खिदमत करें, लेकिन इसलिए नहीं कि मियाँ खुश हो जाए या सास खुश हो जाए या मेरी शोहरत हो जाए कि कितनी अच्छी बहू है, नहीं। आप इसलिए कि अल्लाह ने आपको मौका दिया कि आपके शौहर को पाल पोस कर बड़ा करने वाली औरत आपके पास है, आप दिल से उनके लिए करें। अच्छा, इसका फ़ायदा क्या होता है? रिस्पांस मिल जाए तो भी ठीक है, नहीं मिलता तो ना सही, हमने आपके लिए तो किया भी नहीं। आज हम बहुत कुछ करके गिले करते हैं, हमने इतना किया फिर इन्होंने नहीं किया। इवन शादियों में, लेन देन में हम बहुत सारी बातें करके कहते हैं हमने तो ये किया इन्होंने नहीं किया, तो इसका था कि अल्लाह के लिए नहीं था। दूसरी चीज़ क्या है? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शरीयत के मुताबिक हो। आसन में उसवे हसना भी है, करना अल्लाह के लिए है और करना है नबी के तरीके से। मिसाल है कि नमाज के लिए तो हदीस भी आती है, सल्लू कमा रही तुमोनी उसल्ली, तुम ऐसे नमाज पढ़ो जैसे तुमने मुझे नमाज पढ़ते देखा है। हर इबादत नबी ने खुद करके दिखाई, अल्लाह के रास्ते की जिद्दोजहद करके दिखाई, लेकिन इसमें फिर नबी का लाइफस्टाइल भी है। यहाँ एक बड़ी खूबसूरत बात नोट कीजिएगा कि हमारे तसव्वुर में क्या आता है, चंद मखसूस चीज़ें तो नेकी है, इस पे तो हमारा नेकियों का कह लीजिए कि नामे अमाल हरकत में आ जाता है, बाकी खाना पीना मिलना जुलना सोना जागना शादी ब्याह ये दुनियादारी है। इट्स रॉन्ग। अल्लाह ताला ने नबी सल्लम को एक मुकम्मल राहबर बना के भेजा, एक बाप होने के नाते, एक शौहर होने के नाते, बेटा होने के नाते। तो हमारा सोना जागना खाना पीना भी इबादत है। बस हम देखिए कि एक मोमिन है उसको सोने का भी सवाब है, काफिर को नहीं है। मोमिन खाता है या खिलाता है, अपनी बीवी के मुंह में एक लुकमा भी को डाल देता है, उसको उसका भी अजर है। क्यों? ये कोई जादू तो नहीं है। वजह यह है कि वो सोने से पहले सोचता है कि मेरी को नमाज तो नहीं कज़ा होगी। अच्छा सोने से पहले नबी की सुन्नत देख लूँ, बावजू सोते थे, अच्छा दाई करवट सोते थे, अच्छा सूरत मुल्क रात को पढ़ते थे, यानी सुन्नतों का एहतमाम आदत को इबादत बना देता है। इस जुमले को लिख लीजिए, आदत इबादत बन जाती है सुन्नत के तरीके पे करने की वजह से।